الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد. علماء کرام انبیاء کے ورثہ ہیں، امت کی ہدایت کے لیے اللہ سبحانہ و تعالیٰ نے انبیاء کا سلسلہ ختم کرنے کے بعد انبیاء کو یہ ذمہ داری بھی سونپی کہ وہ علماء کی اور علم کی قدر اور منزلت بیان کریں، چونکہ اللہ سبحانہ و تعالیٰ نے اس دین کی حفاظت کا ذمہ لیا ہے، چنانچہ علماء کی حفاظت کا بھی ذمہ ہے، گویا قیامت تک علماء کرام علماء حق موجود رہیں گے. یہ علماء کرام ہمارے لیے چونکہ ہدایت کا ذریعہ ہے اللہ سبحانہ و تعالیٰ کی طرف سے، نبی اکرم صلی اللہ علیہ وسلم کی تعلیمات کو، شریعت کے احکامات کو واضح کر کے بیان کرنے کے لیے ہمیں ان کی ضرورت پڑتی ہے جہاں چیزیں واضح نہ ہوں، اس لیے ہمارا ان سے تعلق بہت ادب، محبت، عظمت کا ہونا چاہیے. جتنی عقیدت اور محبت علماء کے ساتھ ہوگی یہ علم کی وجہ سے ہی ہوگی، علم کی اہمیت کی وجہ سے، اور علم کی اہمیت رسول اللہ صلی اللہ علیہ وسلم کی وراثت ہے، میراث ہے، اس کی وجہ سے، یعنی رسول اللہ صلی اللہ علیہ وسلم کی نسبت کی وجہ سے ہوگی، اور رسول اللہ صلی اللہ علیہ وسلم کی محبت اللہ کی نسبت، اللہ کے تعلق کی وجہ سے ہے. تو گویا یہ ایک لڑی ہے جس میں ہم اپنے آپ کو جوڑ لیتے ہیں جب ہم اپنے آپ کو علماء کرام سے جوڑتے ہیں. علماء کرام بھی ظاہری بات ہے انسان ہے اور معصوم عدل خطا نہیں ہے، یعنی ان سے غلطیاں ہونے کا امکان ہوتا ہے، لیکن جس طرح اپنے بڑوں کی غلطیاں آدمی جب دیکھتا ہے تو اس پر بعض اوقات صبر بھی کرتا ہے، بعض اوقات اسے درگزر بھی کرتا ہے. اس کی وجہ یہ ہے کہ بڑے کی غلطی ایک تو آٹے میں نمک کے برابر بہت کم ہوتی ہے، بظاہر چھوٹے کو غلطی نظر آ رہی ہو تب بھی وہ عموماً غلطی نہیں ہوتی، یا اگر ہوتی ہے تو ایسی غلطی نہیں ہوتی کہ جو بہت فاش ہو، جس سے بڑا نقصان ہوتا ہو، اور بعض اوقات اس غلطی کے نتیجے میں کوئی ایسا خطرہ بھی پیدا نہیں ہوتا کہ جس کی بنیاد پر چھوٹوں کو بہت پریشان ہونا پڑے. اس میں یہ سمجھنا چاہیے کہ جیسے والد یا والدہ کی طرف سے کوئی غلطی ہو تو چھوٹے بچوں کو اس کا اختیار نہیں ہوتا کہ وہ ان کی اس غلطی کو پوائنٹ آؤٹ کریں. جس طرح ہمارے ہاں فارسی کی ایک مشہور کہاوت کہہ لیجئے یا مقولہ ہے کہ خطائے بزرگاں گرفتن خطا است، بڑوں کی غلطی کو پکڑنا بھی غلطی ہے. تو یہ الگ بات ہے کہ کوئی ایسی غلطی ہو کہ جس میں نظر آتا ہو کہ بات ٹھیک بالکل نہیں ہے اور اس کی اصلاح کی ضرورت ہے، تو پہلے تو یہ دیکھنا چاہیے کہ وہ بات واقعی غلط ہے کہ نہیں. نمبر دو یہ دیکھنا چاہیے کہ کیا میں اس کا اہل ہوں کہ ان تک یہ بات کریکٹ کر کے پہنچاؤں یا اس کی اصلاح کروں. نمبر تین یہ دیکھنا چاہیے کہ اس کا سارا کانٹیکس پس منظر میرے ذہن میں ہے اور میں کوئی جذباتی ہو کر یہ چیز نہیں دیکھ رہا ہوں، بلکہ واقعی میرا علم مجھے سمجھاتا ہے، یہ میرا جذباتی معاملہ نہیں ہے. اور پھر یہ کہ اس بات کو سمجھانے کا طریقہ کیا ہوگا، تو ان ساری چیزوں کو سامنے رکھنا چاہیے اور پھر وہ بات پہنچانے کی کوشش کرنا چاہیے. عموماً وہ لوگ جو علماء کے قریب ہوں ان کے ذریعے، گویا آدمی بڑے بھائی سے کہہ کر اپنے والد کو کوئی بات پہنچانا چاہے تو یہ زیادہ ادب کے قریب ہوگا. تو ایک سوال یہ اٹھایا گیا کہ علماء کرام کی طرف سے بعض اوقات تھوڑی ترش روئی، سختی کا مظاہرہ ہوتا ہے، یا ایسی زبان استعمال کی جاتی ہے کہ جو شائستہ نہیں، یا کبھی ایسا انداز ہوتا ہے کہ جو دل کو پریشان کرتا ہے کہ عالم ہو کر اس طرح کا لہجہ، اس طرح کا انداز، اس طرح کی زبان، اور بعض اوقات اس میں کوئی لغو بات، کوئی بری بات، کوئی گالم گلوچ بھی محسوس ہوتی ہے. تو اس میں سمجھنے کی بات یہ ہے کہ سب سے پہلے علماء کرام جیسا بتایا کہ معصوم عدل خطا نہیں ہے، تو غلطی ہونے کا بالکل امکان موجود ہے اور ہوتی ہے، لیکن ساتھ ساتھ یہ بھی سمجھنا چاہیے کہ بعض اوقات کوئی غلطی ایسی ہوتی ہے کہ جو ہمیں آڈ لگتی ہے یا عجیب لگتی ہے، لیکن شرعاً وہ غلط نہیں ہوتی. اور اس کی مثال ایسے ہے جیسے کہ ہم نے اپنے ایک دوست کو، بہت قریبی دوست کو دیکھا کہ وہ اپنی والدہ سے گفتگو کے دوران تم کا صیغہ استعمال کر رہا ہے. تو جب پہلی دفعہ یہ بات دیکھی تو بڑی ایک عجیب کیفیت پیدا ہوئی اور اندر سے عجیب لگا کہ یہ کیا، ये कोई वालिदा से तुम करके भी खिताब कर सकता है, कभी ऐसा सुना नहीं था इसलिए बात अजीब लगी, लेकिन फिर रफ्ता रफ्ता अंदाज़ा हुआ कि ये एक कल्चर है और बहुत सारे घरों में महज़्ज़ब लोगों के यहाँ भी, बहुत बाअदब लोगों के यहाँ भी सारी मोहब्बत अकीदत और अच्छे जज्बे और ख्याल के साथ तुम का सीगा इस्तेमाल किया जाता है और उसको मायूब नहीं समझा जाता। तो बात ये समझ में आई कि ये ज़रूरी नहीं है कि जिस कल्चर में आप उठे बैठे हों हर आलिम उसी कल्चर से उठ के आया हो, और जो बात आप जैसे समझते हो हर आदमी वैसे ही देखता हो उसको। तो इसलिए इसमें ज़रा ये एहतियात भी करना चाहिए कि किसी का लहजा इसलिए ऐसा है कि उसका बैकग्राउंड ये है और उनके यहाँ इसको नॉर्म समझा जाता है, बस खिलाफ़े शरा उसके अंदर कोई बात ना हो। दूसरा, किस पस मंज़र में, किस बैकग्राउंड के साथ और कॉन्टेक्स्ट के साथ ये बात हो रही है, ये भी जहन में रहनी चाहिए कि बाज़ औक़ात जिस तरह हम बहुत सारी चीज़ों में उलझे हुए होते हैं, उलमा इससे ज़्यादा उलझे होते हैं। उनको अपने बहुत सारे कामों के साथ एक फ़ी सबीलिल्लाह ये काम भी करना होता है कि लोगों के मसाइल बताना, जवाबात देना, और उसमें अक्सर ये होता है कि सवालात करने वाले तकलीफ़दह सवाल भी करते हैं, एक ही सवाल को बार बार भी करते हैं, इरिटेट करने के लिए भी करते हैं, कभी किसी का इल्म जांचने की कोशिश करते हैं उसके लिए भी सवाल करते हैं, कभी उसके टेम्परामेंट को जांचने के लिए करते हैं। तो ये सारी चीज़ें जो हैं उनको इरिटेट करती हैं, बारहा ऐसी जब कोशिशें की जाएँ तो आदमी झुंझला जाता है, और कभी झुंझलाहट का शिकार होकर ऐसी गुफ्तगू कर लेता है या लबुल लहजा इस्तेमाल करता है कि जो आम हालात में वो न करता, लेकिन अब इस वक्त वो कर गया गुस्से की वजह से। तो ऐसा भी समझना चाहिए कि शायद कोई ऐसी बात हो जिसकी वजह से ऐसा लहजा अख्तियार किया। कभी ऐसा होता है कि वो लफ्ज़ जिसके हम अपने कल्चर में एक मानी समझते हैं उसके असली तौर पर वो मानी होते नहीं हैं, बल्कि किसी और ज़बान में या किसी और कल्चर में उसके मानी कुछ और होते हैं, तो हम उसको एक तरीके से देखते हैं और दूसरा उसको दूसरी तरीके से, तो वो अपने कल्चर अपने तहजीब के हिसाब से उसका इस्तेमाल करता है, हमें वो अजीब लगती है इसलिए कि हम उसके यूज़ टू नहीं है। तो इसको भी जहन में रखना चाहिए। मिसाल के तौर पर हमारे यहाँ जैसे कि पाकिस्तान में पढ़े लिखे लोगों का, इंडिया में पढ़े लिखे लोगों का कल्चर ये है कि आम गुफ्तगू में, आपस की बोलचाल में भी बोलो बरास का तस्करा खुले अल्फाज में नहीं करते। इसी तरह इंसानी बाज़ आज़ा जो कि औरा का हिस्सा हैं उनका तस्करा भी नहीं किया जाता, लेकिन बाज़ दूसरे कल्चर्स में उसका बिल्कुल खुला तस्करा हो जाता है और वो बात अजीब सी लगती है हमें, इसलिए कि हम उसके यूज़ टू नहीं हैं। तो हमारा यूज़ टू ना होना या हमारा ना सुना हुआ होना इस बात को या उस लहजे को, ये कोई क्राइटेरिया नहीं है। तो क्राइटेरिया ये है कि क्या शरीयत उसको ऐसे देखती है कि नहीं। एक बात मुझे अजीब लगे इससे तो कोई फ़र्क नहीं पड़ता, फ़र्क तो इससे पड़ता है कि क्या इसमें शरअन कोई कबाहत है कि नहीं। तो इसलिए ये भी समझना चाहिए कि अपनी एक समझ को, अपनी इंटेलेक्ट को, अपने कल्चरल बैकग्राउंड को पीछे रखकर फिर देखना चाहिए कि अब अगर असेस किया जाए तो बात ठीक है कि नहीं है। बाज़ औक़ात इसीलिए ऐसा होता है कि ऐसे लोग जो धीमी गुफ्तगू अच्छे अंदाज से बात करते हैं, भले वो बात शरण गलत कर रहे हों, भले वो बात खिलाफ शरा कर रहे हों, भले उसके नतीजे में ज़्यादा नुकसान हो रहा हो, हमें वो ज़्यादा अपील करती है इसलिए कि हम ज़रा दुनियावी तालीम याफ्ता हो गए हैं तो हमें ये अंदाज़, ये लहजा ज़्यादा पसंद आता है। इसके मुकाबले में दूसरा शख्स भले कितनी ही बात करे, अगर वो उसमें जज्बाती हो जाए, ज़रा गुस्सा दिखा दे, तो उसकी बात हम फ़ौरन छोड़ देते हैं, दीवार पर मार देते हैं, इसलिए कि हम एक ख़ास अंदाज से बातों को सुनने देखने के आदी हो चुके हैं। और वैसे दिल की बात अगर कहूँ तो ये भी कि अपने ख़ास हालात में कभी अपने ऊपर ऐसी कोई कैफियत आए तो हम उससे दो गुना ज़्यादा फोहश अल्फाज और बदज़बानी करके अपने घर में घर वालों के साथ इन चीज़ों को डील करते हैं, उस वक्त हमें बिल्कुल फ़िक्र नहीं होती कि हम क्या कर रहे हैं, लेकिन जैसे ही हम लोगों के सामने आते हैं तो फिर अपने ऊपर वो खोल चढ़ाकर और आर्टिफिशियल एक सोफिस्टिकेशन लाकर धीमा और अच्छा अंदाज शुरू कर देते हैं, गोया कि हम हमेशा ऐसे ही गुफ्तगू करते हैं, हालांकि हम जानते हैं कि हमारी ज़बान कैसी होती है जब हम अपने घरों में होते हैं, अपने बच्चों के साथ, अपनी बीवी घर वालों के साथ। बहरहाल इसमें ये बात भी ख्याल में रहनी चाहिए, लिहाज रहना चाहिए कि हम दूसरों को बेनिफिट ऑफ डाउट दें, जिस तरह हमें दूसरों को ये रियायत देनी चाहिए इससे ज़्यादा उलमाए कराम को देनी चाहिए, इसलिए कि आज भी फ़ी सबीलिल्लाह दीन की खिदमत करने के लिए जिस दर्जे उलमाए कराम अपना वक्त लगाते हैं, अपनी सलाहियतें, अपना जोहद मुसलसल इसमें खर्च करते हैं, ये उन्हीं का हिस्सा है। और اس لیے وہ اس کے مستحق ہیں کہ ان کے ساتھ زیادہ محبت کا اور شفقت کا برتاؤ کیا جائے، جبکہ بالخصوص آج کے زمانے میں ان کی قدر بھی نہ ہو اور لوگوں کے نظر میں وہ ایک عضو معطل بلکہ بعض کے نزدیک تو امت کے اندر زمین پر بوجھ، اور اس سے بڑھ کر بعض کے نزدیک امت کی ہر مشکلات کی اور بعض کے نزدیک پوری انسانیت کے ہر مسئلے کی اصل وجہ اور سبب یہی ہے۔ تو ظاہری بات ہے اس ساری سچویشن میں، اور ظاہری بات ہے اس میں سازش بھی موجود ہے کسی درجے میں، کہ لوگوں کو علماء سے اللہ والوں سے دور کیا جائے تاکہ ہر شخص خود فیصلے کرے، اور جب خود فیصلہ کرے گا تو اس کا فیصلہ اس کی نفس کی اتباع کے ساتھ ہوگا، اور جتنا نفس کی اتباع اس کے فیصلے میں شامل ہوتی جائے گی شریعت کا حکم پیچھے ہٹتا چلا جائے گا۔ بہرحال ہمیں قدر کرنی چاہیے، جاننا چاہیے کہ جو لوگ علم کی اور علماء کی قدر کریں گے ان کی نسلوں میں دین بھی محفوظ رہے گا، اور قیامت کے دن انشاءاللہ تعالیٰ وہ اس کا بڑا فائدہ اٹھائیں گے، اور اس کے برعکس جن کے گھروں میں علماء کی اور علم کی قدر نہیں ان کے لیے ہلاکت ہے دنیا میں بھی اور آخرت میں بھی۔ اللہ کے رسول صلی اللہ علیہ وسلم کی حدیث میں بار بار بیان کر چکا ہوں کہ من عاد لی ولیا فقد آذنتہ بالحرب، حدیث قدسی ہے بخاری شریف میں، کہ جو میرے ولی سے دشمنی کرے میں اس کو اعلان جنگ کرتا ہوں، یعنی اس کو تیار کرتا ہوں، وہ تیار ہو جائے مجھ سے جنگ کرنے کے لیے اٹھے۔ اور ظاہری بات ہے عام آدمی کا جتنا چانس ہے، جتنی پاسبلٹی ہے کہ وہ اللہ کا ولی ہوگا، یقیناً انشاءاللہ ایسے بہت سے لوگ ہوں گے، علماء کا اس سے زیادہ بڑھ کر چانس ہے، انبیاء کے وہ رسا کا اس میں زیادہ حصہ ہے، اسی لیے ایسے علماء پھر اللہ کے جب ولی ہوں تو ان کے ساتھ دشمنی اور غلط رویہ رکھ کر ہم اپنی دنیا اور آخرت کو تباہی کر سکتے ہیں، کہ اللہ کی دشمنی کے ساتھ ہم کہیں کے نہیں رہیں گے۔ اللہ ہمیں سمجھنے والا اور عمل کرنے والا بنائے۔